सबैजनालाई जय मसीह। अनि हाम्रा एभेन्जरबाट आउनुभएका अगुवा दाजुभाइ सबैलाई पनि फेरि पनि म जय मसीह गर्न चाहन्छु। अनि खास चाहिँ विश्वास जुन जन्मेको चाहिँ नारायणथान काठमाडौँमा हो, अनि जुन ऊ जन्मिने समयमा हामी सबैजना खुसी भयौँ। जुन त्यहाँ हामी गलैचा फ्याक्ट्री थियो हाम्रो, अनि त्यो फ्याक्ट्रीमा धेरै काम गर्नेहरू थिए, सबैजना खुसी भए, आनन्द थियो। तर हाम्रो सोचै अर्कै थियो, त्यो बेलामा प्रभुलाई हामीले चिनेको थिएनौँ होइन। अनि छोरा हुँदा धेरै खुसी हुन्छ, हजुरलाई पनि थाहा छ होइन। अनि जो हामीले उसलाई हुर्कायौँ, बढायौँ, पढायौँ, तर पछि गएर हामीले चाहिँ उसलाई पढाउँदै जाँदाखेरि अनि जुन मेरो अवस्थाहरू चाहिँ अर्कै थियो होइन, धेरै संसारमा डुबेको, जाँड रक्सी खाने यस्तै थियो, अनि म धेरै लतमा फँसेको कारण अनि मेरो छोरालाई चाहिँ जुन विश्वास हो, मेरो मम्मी सम्मान हुनुहुन्छ, मम्मी भन्दा पनि बढी हुनुहुन्छ, उहाँ चाहिँ मेरो दिदी यहीँ हुनुहुन्छ, अनि उहाँले नै मेरो विश्वासलाई चाहिँ प्रभुमा डोर्याउनु भएको हो। र विश्वासद्वारा नै हाम्रो परिवारले, हाम्रो परिवार पनि अनि प्रभुमा डोर्याइएको हो। अनि हामीलाई जस्तै गोडमेल गर्ने, पानी हाल्ने चाहिँ धेरै हुनुहुन्छ होइन, एभेन्जर कगुवा, युजु दाइहरू, अनि सबैजना, अनि मलाई अझ गकिलो वचन दिएर हुर्काउने चाहिँ मेरो दाजु प्रदेश दाई हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। अनि म खुसी छु किनभने उसले जुन प्रभुलाई चिनेको छ, खास त धेरै थियो होइन, जुन गवाही भन्नुपर्ने, तर पनि म छोटो समय लिन चाहन्छु छोटकरीमा। जुन विश्वासले हामी सबैलाई डोर्याए, अनि हामीलाई मात्र नभएर स्वयंमा धेरैजना छन् उसले नै डोर्याएको हो र प्रभु डोर्याएको, र ऊद्वारा धेरै परमेश्वरले काम गर्नुभयो स्वयंमा, प्रभुलाई धेरै धन्यवाद होइन। अनि त्यस कारणले जुन विश्वासको जुन बिरामी अवस्थाहरू अलिकति पनि अलिकति मात्र भन्न चाहन्छु, जुन बिमारी अवस्थामा चाहिँ उसले चाहिँ जुन त्यही रात दिन जुन बित्ने दिनमा बिहानी भएको चाहिँ उसले म अगाडि जाँदाखेरि म निश्चित छु प्रभुमा भने, मुख बिगारी यो सासले मात्र बोलिरहेको थिएँ, म निश्चित छु प्रभुमा, मलाई निश्चित छ यो चाहिँ भनेको। अनि सन्देश के भन्नुभयो दाइ भन्ने अझ कुरा सुनिरहेको थियो, उसले पनि सुने होला। प्रभुलाई धेरै धन्यवाद, म खुसी छु, परमेश्वरले साँच्चै नै विजय दिनुभयो उसलाई, हाम्रो परिवार मात्रै नभएर यहाँ सबै परिवार जति पनि हुनुहुन्छ मण्डली, यहाँ सङ्गति चर्चका दाजुभाइ दिदीबहिनीहरू, अनि विशेष निन्दा मम्मी डेभिड अङ्कल, अनि जसै भए यी सङ्कटहरूको हिँडाइमा उहाँले धेरै हामीलाई सहायता गर्नुभएको छ, अनि अरू पनि विश्वासी छन् उनीहरूले प्रार्थनामा, अनि प्रशान्त भाइ, अनि यहाँ जति पनि हुनुहुन्छ अरुण भाइहरू, सबले हामीलाई आर्थिकमा सबमा सहयोग गर्नुभयो, परमेश्वरले साँच्चै नै उहाँलाई धेरै आशिष दिनुभएको होस्। अनि साँच्चै मलाई पनि निश्चित छ एक दिन हामी सबैजना विश्वासलाई भेट्नेछौँ, साँच्चै नै एक दिन प्रभु अहिले आउनुभयो भने हामी छिट्टो भेट्नेछौँ, हामीलाई यो निश्चित छ। जतिले आफ्ना परमेश्वर पितालाई मुक्तिदाता भने फेसलाई हृदयमा राख्नुभएको छ, उहाँलाई सबैलाई ज्ञानी छ, त्यो मृत्यु केही पनि प्रभुलाई सबै कुरो थाहा छ, प्रभु सुतेको एक दिन बौरी रोक्नेछ भनेर बाहेकहरूले प्रश्न हुनेछ। अनि छोटो म भन्न चाहन्छु, ऐबको पुस्तक मेरो आँखा अलिक देख्दैन, अयुको 21 अलिकति मात्र भन्न चाहन्छु अयुको 21 अनि भने मेरो आमाको गर्भबाट म नाङ्गै निस्केर आएँ र नाङ्गै म त्यहाँ फर्केर जानेछु परमप्रभुले दिनुभयो र परमप्रभुले लैजानुभयो यही परम प्रभुले दिनुभएको थियो विश्वासलाई परम प्रभुले नै लानुभयो है उहाँकै हो हामी त होइनौ हामी आफैको होइन हामीलाई रगतको दाम तिरेकी किन्नु भएको त्यस कारण हामी सबैजना उहाँकै निम्ति जिउनुपर्छ र मैले अठोट गरेको छु होइन हजुरहरूलाई थाहा छ विश्वासको बारेमा एभेलेजर पनि 2 वर्ष प्रभुको सेवा गरेर बसेको अनि म त्यो बेलामा थाहा थिएन अलिक संसारिक टाइप थियो मैले उसलाई पनि विदेश पठाएँ मलेसिया तर म छाती पिटेर रोएँ त्यो बेलामा अनि यी दिनहरूमा बिरामी हुँदा पनि म धेरै रोएँ किनभने सबैलाई थाहा छ एक दिन कोही आफ्नो आफन्त विदेश गयो भने 1 वर्षको लागि 2 वर्ष जाँदा हामी रुन्छौँ भने ऊ त एउटा हिसाबले त होइन हामी चाहिँ गएर भेट्नुपर्छ तर ऊ त यहाँ आउँदैन होइन तर एक दिन त आउनेछ प्रभुसँगै तर पनि त्यसमा हामी जति पनि रोयौँ त्यो समयहरूमा आशा नभएको थिएँ रोएको त थिएन तर दुःख कष्ट थियो धेरै गाह्रो थियो उसलाई 1.5 महिनासम्म त घोटो गरेर मात्रै बस्यो तर पनि उसको आँखामा आँसु देखेन म अचम्म भएँ प्रभुलाई धेरै धन्यवाद कि सामर्थ्य प्रभुबाट थियो त्यसकारण म यति नै भन्न चाहन्छु प्रभुलाई धेरै धन्यवाद अनि सबै दाजुभाइ दिदीबहिनीहरू प्रभुमा रहनु
मलाई चाहिँ विश्वासले चाहिँ सानैदेखि सेवकाईमा हिँडेको चाहिँ मलाई थाहा छ ऊ चाहिँ हरेक ठाउँमा जुन ठाउँमा गए पनि ऊ चाहिँ सुसमाचार मात्रै सुनाएको मलाई थाहा छ त्यो सानो हुँदाखेरि नै कति यस्तै 5-6 वर्षदेखि नै अब चर्च जान थालेको अनि त्यहाँ पछि उसलाई धेरै त्यो पछिसम्म उसलाई चाहिँ एकदमै सटावटहरू पनि हुन्थ्यो स्कुलमा हरेक ठाउँमा उसलाई स्कुलमा जुन उसले सुसमाचार सुनाउँथ्यो अनि त्यो सुसमाचार सुनाउँदाखेरि चाहिँ उसलाई स्कुलबाट चाहिँ कतिचोटि निकाल्थ्यो अनि कतिचोटि कान समातेर क्लास क्लासमा घुमाउँथ्यो अनि म उसले आफैले म पागल भनेर हिँड्नु पर्थ्यो तर उसले चाहिँ अनि मलाई चाहिँ त्यो कुरा थाहा हुन्थ्यो अरूहरूले आएर मलाई त्यसरी भन्थ्यो अनि मलाई अनि उसले चाहिँ मलाई कहिले पनि भन्थेन मलाई आज यस्तो गरायो उस्तो गरायो स्कुलमा अनि उसको साथीहरूले चाहिँ मलाई भन्थ्यो अनि फेरि अनि ऊ जति भने पनि ऊ त्यत्तिकै सुसमाचार सुनाउने अनि अगाडि जब हाफ छुट्टी भएपछि अनि ऊ सबै सुसमाचार मात्रै सुनाउने गर्थ्यो अनि त्यतिखेर चाहिँ उहाँहरू चाहिँ मलाई भन्न आउनुहुन्थ्यो अनि फेरि म हामीले पनि त्यतिखेर त राम्रो गरी विश्वास गरेको थिएन विश्वास पनि गरेको थिएन त्यतिखेर अनि हामी पछि गरेको हौँ विश्वास पहिला विश्वासले चाहिँ पहिल्यै अरू अरू ठाउँ पनि सुसमाचार सुनाउँदै हुन्थ्यो अनि हरेक ठाउँमा उसलाई त्यस्तै बाधाहरू धेरै आउँथ्यो अनि कहिले चाहिँ सर मिसले धेरै पिट्नुहुन्थ्यो अनि पिटेर पनि कहिले टाउको दुख्यो भनेर सुत्थ्यो अनि एकचोटि चाहिँ जुन मिसले धेरै नै टाउकोमा हान्नुभएको रहेछ अनि एक दिन चाहिँ सुतिराखेको थियो अनि सुतेको बेलामा चाहिँ अनि मैले के भयो भने त मलाई केही पनि भएको छैन अलिकति टाउको दुखेर सुतेको भन्थ्यो अनि मलाई चाहिँ कहिले पनि मैले प्रचार गरेँ मैले यसरी पिटाइ खाएँ चाहिँ कहिले पनि भन्थेन अनि पछि चाहिँ मिस पनि पछि ऊ बिमारी भएको बेलामा चाहिँ मिस पनि भेट्न आउनु भएको थियो जुन पिक्ने मिसले तर उहाँलाई पनि उसले एकदमै राम्रो गरी सुसमाचार सुनाउने पनि मौका पायो त्यो बिरामीको अवस्थामा आउनुभएको थियो अनि उहाँ चाहिँ मबाट फेरि मिस चाहिँ आउँदै रोएर बस्नुभयो म कहाँ पहिला सानैदेखि म उसको बानी मलाई सबै थाहा छ भनेर अनि पछि उहाँले पनि हरेकलाई उसले चाहिँ जुन सुसमाचार सुनाउन चाहिँ कहीँ पनि के अरे छोड्थेन अनि बिमारी हुँदाखेरि भक्तपुरमा पनि त्यस्तै एउटा हातमा किमो दिइरहेछ भने त्यो किमो कति पोल थियो भने हाम्रो हातमा पोल पर्दा पनि तर एउटा हातमा किमो दिँदा पनि उसले सुसमाचार सुनाउन त काहीँ पनि छोडेन अनि आफ्नो हातमा त त्यो किमो दिँदैछ अनि एउटा हातले औँला ठडाउँथ्यो कि तपाईँहरूले प्रभु येशूलाई चिन्नु भएको छ कि छैन भनेर अर्को बिमारीलाई अनि उहाँहरूले हामीलाई थाहा छैन भन्थ्यो तपाईँहरू विश्वास गर्नुहोस् म निश्चित छु किनभने म के गरी मलाई तपाईँहरूलाई के भएको भन्थ्यो उनीहरूले चाहिँ मलाई क्यान्सर हो भन्थ्यो अनि म मेरो पनि क्यान्सरै हो भन्थ्यो उसले चाहिँ यो म मरे पनि म स्वर्ग जानेछु तपाईँहरू पनि विश्वास गर्नुहोस् किन हामीहरू परमेश्वर सत्य हुनुहुन्छ उहाँ मात्रै सत्य एक मात्रै हाम्रो के अरे हाम्रो पापको निम्ति उहाँ मात्रै मर्नुभएको हो भनेर तपाईँहरूले थाहा छ कि छैन भने एकदमै जुन ठाउँ पनि उसले सुसमाचार मात्रै सुनाएको मैले देख्थेँ हरेक ठाउँ किनभने म धेरै नै बिमारी अवस्था भरि डेढ वर्षसम्म उसले कहिले पनि छोडेन म सँगै सँगै हिँड्थ्यो अनि म जुनै जहाँ गए पनि उसले सुसमाचार मात्रै सुनाएको देख्थेँ अनि बिएमबीमा गए बिएमबीमा पनि त्यस्तै गरेर उसले जतिजना त्यो विश्वास नगरेको आफन्तहरू भेट्न आउनुहुन्थ्यो हरेकलाई ऊ बेडमा लडिरहँदा पनि उसले सुसमाचार सुनाउनु कहिले पनि छोड्थेन अनि जब विश्वासीहरू भेट्न आउनुहुन्थ्यो उहाँहरू रुनुहुन्थ्यो तर उसले के भनेको सुन्थे मैले तपाईँहरू मेरो निम्ति नरुनुहोस् तपाईँहरू खेतालाको निम्ति रुनुहोस् मेरो के अरे म मेरो निम्ति त केही पनि अब म मेरो निम्ति तपाईँहरू रुनु पर्दैन तपाईँहरू खेतालाको निम्ति रुनुहोस् किनभने मानिसहरू धेरै मरिरहेको छ नरक गइरहेको छ उहाँहरूको निम्ति रुनुहोस् भनेर उसले त्यसरी एकदमै त्यो भेट्न आउने मान्छेहरूले पनि उसले एकदमै त्यस्तै गरेर भन्थ्यो अनि जुन अनि विश्वास नगरेकोहरू पनि धेरै आउनुहुन्थ्यो अनि उहाँहरू चाहिँ धेरै जतिखेर पनि मैले त्यस्तो अवस्थामा कति उसलाई दुख थियो पीडा हुन्थ्यो त्यही पनि उसले सुसमाचार सुनाकै गरेको मात्रै देख्थ्यो मैले अनि म चाहिँ त्यहीबाट पनि सिक्न पाएँ साँच्चै नै अनि हामीले चाहिँ हरेक अवस्थामा पनि हामी सुनाउन पर्दो रहेछ भनेर मैले त्यतिखेर चाहिँ ऊबाट चाहिँ विश्वासबाट पनि मैले धेरै हौसला पनि पाउँथेँ अनि सुन्ने पनि कसरी सुनाउनु पर्दो रहेछ भनेर मैले त्यहाँबाट पनि सिक्न पाएको अनि हरेक ठाउँमा अनि पछि अनि यता अस्ति त्यहाँ कति 35 दिन जति बस्यो त्यो ठाउँमा पनि एकदमै गाह्रो थियो उसलाई जत्तिकै ऊ पीडा भए पनि उसले चाहिँ प्रभु तपाईँलाई धन्यवाद तपाईँको इच्छा मेरो जीवनमा पुरा होस् मात्रै भन्थ्यो अनि त्यही मात्रै उसले भनिरहन्थ्यो जतिखेर पनि अनि त्यहाँको नर्सहरू आउनु भए पनि उहाँ नर्सहरूले पनि यस्तो बिरामी हामी अहिलेसम्म देखेको छैन भन्नुभएको थियो उहाँ हस्पिसमा उहाँहरूले चाहिँ किनभने यत्तिको उमेरको बिमारीहरू चाहिँ एकदम चिच्याउँछ रुन्छ मलाई ढुङ्गाले हानेर मलाई मार्नु म सहन सकेन भनेर कति रुन्छ तर यो भाइ त अचम्मको रहेछ के हो यस्तो परमेश्वरको प्रेम त परमेश्वरको अनुग्रह अचम्मको रहेछ यो भाइको जीवनमा भनेर उहाँहरू आफै डङ्ग पर्नुभयो अनि जब त्यो हातमा दिनको पाँच चोटि सात चोटि उसको हातमा घोपेकै हुन्थ्यो नसा नभेटाएको कारण अब औषधिले काम नगर्ने फेरि अर्को औषधि थप्नु पर्ने एक दिनमा चाहिँ 7-8 सुई लाउनु पर्थ्यो शरीरमा अनि पछि चाहिँ नि अन्तिममा चाहिँ उसलाई चाहिँ कति दिन 10-8 घोप्दा पनि ऊ दुईटा हात थापेको गर्थ्यो अनि उहाँहरू आफै उतापट्टि फर्केर नसा त रुइरहनुहुन्थ्यो किन रुनुभएको भनेको त हामीले त अब त्यो नसा नभेटाएको कारण हामीलाई एकदम दुःख लागिरहेछ किनभने भाइको यस्तो पीडा हुँदा पनि दुईटा हात थाप्न चाहिँ छोड्दैन रहेछ भनेर अनि पछि फेरि खुट्टाबाट दिन थाल्यो अनि खुट्टाबाट दिँदाखेरि चाहिँ अन्तिममा चाहिँ फेरि नसा हेरौँ कि बाबु भनेर आउनु भएको थियो भयो अब मलाई पुग्यो भनेर अब मलाई नदिनुहोस् मलाई यहीबाट ठिक छ भनेर त्यति भन्यो अनि उहाँहरूले पनि त्यही अन्तिम रहेछ त्यो दिन चाहिँ अनि उसलाई चाहिँ थाहा रहेछ के अरे अनि मलाई चाहिँ के भन्थ्यो भने तपाईँहरू कसैले पनि मेरो निम्ति फिक्री नगर्नुहोस् किनभने भाइहरूको निम्ति गर्नुहोस् भाइ एकदमै ऊ छ आफ्नै इच्छामा जिइरहेछ किनभने शैतानले ठाउँ दिइरहेको छ उसले अनि भाइको निम्ति तपाईँ फिक्री गर्नु मम्मी मेरो निम्ति फिक्री केही नगर्नुहोस् तपाईँको आँखामा चाहिँ मैले आँसु देख्न नपरोस् त्यसरी मलाई भनिरहन्थ्यो हरेक घडी हरेक समय त्यही मात्रै भन्थ्यो अनि जतिखेर नै उसको मुखमा चाहिँ त्यही प्रार्थना मात्रै गरिरहेको थियो जुन शनिबार चाहिँ आइतबारको दिन चाहिँ भएको हो ऊ प्रभुसँग गयो अनि शनिबार चाहिँ दिनभरि ऊ घोडा टेकेर प्रार्थना मात्रै गरिराखेको देख्थे मैले अनि एक्लै एक्लै बोलिरहने के भयो अनि के भयो भनेर सोधेँ होइन मलाई त कस्तो छ भनेर सोध्न आउनु भएको रहेछ अनि मैले त ठिक छु मात्रै त्यति मात्रै भनेको सुन्छु अनि त्यति मात्रै मैले सुने उसको मुखबाट त उसले चाहिँ अह मलाई यसरी त्यति डेढ वर्षसम्म उहाँसँग बस्यो कहिले पनि मैले उसको प्रभु मलाई किन यो रोग लाग्यो किन यस्तो भयो तर मैले अहिलेसम्म सुनेन तर जहिले पनि ऊ प्रभुलाई धन्यवाद उहाँको इच्छा मेरो जीवनमा पुरा होस् मात्रै भनेको सुन्थे
हुन्छ सबैलाई जेन्सी छोटो प्रार्थना गर्न चाहन्छ प्रभु धन्य चढाउँछु यो समय दिनुभएको छ दाईको जीवनबाट मैले के सिकेर के पाएको छु अनि मलाई सहायता गर्नुहोस् प्रभु यो मण्डलीको सामु बोल्नको निम्ति साहस दिनुहोस् अनि यही बिन्ती प्रार्थना गर्दछु अनि तपाईँको अगुवाई रहेकोस् र यस गवाईबाट पनि तपाईँकै महिमा हुन सकेको होस् धन्य चढाउँछु प्रभु यीशु ख्रीष्टका नाममा मलाई चाहिँ सानोबाट नै बाल्य अवस्थाबाट पनि अनि चार पाँच वर्षको उमेरबाट पनि अनि दाइले नै चर्चमा डोर्याउनु भयो अनि मम्मी ड्याडीहरू चाहिँ व्यापारमा व्यस्त हुनुभएको कारणले दाइले नै सबै कुराहरू गर्नुहुन्थ्यो हामी तीन दाजुभाइलाई चर्चमा डोर्याउनु भयो अनि चर्च जान्थ्यो हामी अनि केही समयपछि 16-17 वर्षको उमेरमा पुगेपछि दाइ चाहिँ विदेश जानुभयो अनि त्यही समयदेखि चाहिँ म चाहिँ धेरै बिग्रिन थालेँ अनि मैले चाहिँ जस्तै युवाले एउटा युवा सबै कुराहरूमा त्यो पापहरूमा फस्छ म चाहिँ त्यो सबै कुराहरूमा फसेको थिएँ अनि त्यो कुराहरू चाहिँ म अहिले वर्तमान भ्याउँदिनँ त्यसैले म चाहिँ दाइको जीवनबाट चाहिँ मैले चाहिँ के कुराहरू चाहिँ पाएँ र के कुराहरू बुझ्न पाएँ अनि परमेश्वरको विषयमा अनि आफ्नो विषयमा र यो जीवनको विषयमा चाहिँ मैले चाहिँ बुझ्न पाएँ कि अनि मेरो जीवन चाहिँ कस्तो छ अनि सानैबाट चाहिँ मलाई चाहिँ दाइले त्यसरी डोर्याउनु भएको कारणले गर्दा म चर्च चाहिँ गइरहन्थेँ अनि एउटा क्रिस्चियनको धर्मको रूपमा मात्र अनि मेरो बाँकी जीवन चाहिँ संसारतर्फ नै थियो अनि म चाहिँ एकदम दुष्ट कस्तो भन्ने अब त्यो बताउनु पनि म चाहिँ एकदम खराब कुराहरूमा एडिक्ट भइसकेको थिएँ फिल्म म्युजिकहरू सबै कुराहरूमा अनि केही समयपछि दाई फर्काउनु भयो अनि दाईले चाहिँ मलाई फेरि कहाँ डोर्याउनु भन्दाखेरि सङ्गति चर्चमा डोर्याउनु भयो अनि सङ्गति चर्चमा आएपछि चाहिँ मैले चाहिँ राम्रो रूपले वचनहरू अनि परमेश्वरको वचन नै गरी चाहिँ बुझ्न पाएँ अनि आफ्नो विषयमा पनि अनि पापहरूको विषयमा पनि कायल त बनाउँथ्यो तर त्यो लतहरूको कारणले अनि त्यो सबै कुराहरू सुनिरहेको कारणले कान चाहिँ सबै बोधो भइसकेको थियो र मेरो हृदयमा चाहिँ कुनै कामै गर्थेन त्यो कुराहरूले कहिले काहीँ चाहिँ कायल बनाउँथ्यो तर म चाहिँ जहिले म पछि विश्वास गर्छु पछि मात्र भन्दा थियो त्यो पछि चाहिँ धेरै समय भयो अनि यहाँ चर्चमा आउनु पाएपछि केही समयपछि फेरि म बिकन अफिसमा पनि काम गर्न पाएँ अनि त्यहाँ पनि दाइले नै मलाई डोर्याउनु भयो काममा अनि त्यो बिकन अफिसमा काम गर्न पाएपछि पनि पछि फेरि यहाँ होस्टेलमा पनि बस्न पाएँ म त्यहाँ पनि दाइले नै लिइरहनु भयो मलाई अनि त्यसपछि केही समयपछि यहाँनिर बस्दाखेरि पनि मैले कहिले मुक्ति पाएको थिइनँ म चाहिँ पापमा नै रमाइरहेको थिएँ यहाँ दाईहरूसँग बस्दा पनि मेरो सबै सङ्गतहरू दाईहरूसँगै थियो विश्वासीहरूसँगै थियो तर पनि म चाहिँ मेरो हृदय चाहिँ परमेश्वरसँग थिएन यो मेरो हृदय चाहिँ परमेश्वरबाट टाढा थियो र मैले चाहिँ उहाँलाई दिन चाहिरहेको थिएन पछतापी हुन खोजिरहेको थिएन म चाहिँ एकदम दुष्ट एकदम कडा थियो मेरो हृदय कस्तो भन्ने अब त्यसलाई एकदमै कडा थियो अनि केही समयपछि लिन्दा मम्मी र दाईको त्यो सल्लाह अनुसार म नारायणघाट जाने मौका पाएँ अनि त्यो समयमा चाहिँ म चाहिँ अलिअलि मात्र गम्भीर हुन थालेको थिएँ परमेश्वरको वचनमा मैले मुक्ति पाउनु पर्छ भनेर चाहिँ अलिअलि महसुस गर्न थालेको थिएँ अनि त्यो समयमा नारायण घाट जाने समयमा चाहिँ अनि त्यहाँको अवस्थाहरू र त्यहाँको मानिसहरूको त्यो त्यो सङ्गतिहरूको तृष्णा अनि त्यो ठाउँ ठाउँमा मानिसहरू सुसमाचार सुन्न नपाएर त्यत्तिकै परमेश्वरको वचन सुन्न नपाएर परमेश्वरदेखि टाढा सङ्गति नगरेको थियो, तर म चाहिँ सधैँभरि यहाँ सँगै सधैँ सँगै हुँदा पनि मैले चाहिँ मुक्ति पाइरहेको थिएन। अनि मैले त्यति त्यही समय चाहिँ मैले महसुस गरेँ चाहिँ आफ्नो जीवनमा चाहिँ मैले त्यसपछि चाहिँ मैले के निर्णय गरेँ भने अब चाहिँ म पश्चाताप गर्छु, म सबै कुराहरूबाट फर्किन्छु। अनि मैले त्यही नानघाटको बस्ने समयमा चाहिँ मैले पश्चाताप गरेँ पञ्चमा, अनि त्यति बेला नै मैले मुक्ति पाएँ अनि म फर्केँ। अनि दाइलाई क्यान्सर भएको थियो त्यो समयमा, तर म चाहिँ त्यो क्यान्सरमा त्यति गम्भीर थिइनँ किनकि त्यो मलाई लागेको थिएन, दाइलाई लागेको थियो। अनि दाइले चाहिँ मलाई भन्नु भइरहन्थ्यो अनि पछि मुक्ति पाएपछि, बाबु तैँले सबैभरि क्यान्सरको सेवा गर्नु, मलाई यो रोग लागेको छ तर मलाई डर छैन। मलाई चाहिँ कसको डर छ भन्दाखेरि चाहिँ जसले चाहिँ मुक्ति पाएको छैन मेरो आफन्तहरू कहाँ, अनि उनीहरूको लागि चाहिँ अब तिमीहरूले गएर सुनाउनु पर्छ। अनि त्यही कुराहरू त्यस्तो कुराहरू भन्नुहुन्थ्यो अनि व्यवहारिक कुराहरू पनि सिकाउनु पर्नुहुन्थ्यो। मान्छेलाई हेरेर जिउने होइन तर परमेश्वरलाई हेरेर जिउनुपर्छ, अनि मान्छेलाई हेरेर जियो भने चाहिँ ढडिन्छ भनेर। अनि उहाँले चाहिँ के भन्नुहुन्थ्यो भन्दाखेरि मैले यो समयमा यो छोटो समयमा जति ख्रिस्टको निम्ति दुःख भोग्न पाइरहेको छु यो मैले पछि पाउने छैन, यसकारण म जति सक्छु म दुःख भोग्छु परमेश्वरको लागि। अनि पछि म पछि यदि मरेर गएँ भने पछि म फेरि ख्रिस्टको लागि यो काम गर्छु त्यो काम गर्छु भने चाहिँ म सक्दिनँ, यसकारण यो मलाई भइरहेको कुराहरूमा मलाई कुनै पनि त्यस्तो नराम्रो चाहिँ लागेको छैन। अनि म निको भयो भने म प्रभुकी सेवा गर्नेछु भनेर। अनि त्यसपछि त्यस समयहरूमा नि म चाहिँ अलिअलि गम्भीर थिएँ, तर पूर्ण रूपमा चाहिँ मैले अझै पनि ख्रिस्टलाई पछाइरहेको थिइनँ। मैले मुक्ति त पाएको थिएँ तर आफ्नै लागि जिइरहेको थिएँ, ख्रिस्टको निम्ति जिइरहेको थिइनँ। अनि दाइको मृत्यु भएपछिको कुरा, लाइफमा फर्स्ट टाइम होला कोही मान्छेलाई आफ्नै अगाडि मरिरहेको देखिरहेको थिएँ, अनि आफ्नै दाइलाई। अनि मलाई धेरै गाह्रो भइरहेको थियो अनि यो लाइफको बारेमा मैले त्यति बेला सोचेँ कि म कसरी जिइरहेछु, यदि मलाई त्यो रोग लागेको भए म चाहिँ के हुन्थ्यो होला, जुन आशा दाइमा थियो त्यो आशा ममा हुन्थ्यो कि हुन्थेन, अनि जुन कुराहरू दाइमा शान्ति थियो त्यस्तो अवस्थामा पनि त्यो शान्ति चाहिँ ममा हुन्थेन होला, म स्योर ग्यारेन्टी दिएर भन्छु। अनि मानिसको जीवन चाहिँ घाँस जस्तै हो, अनि त्यो दाइको मृत्युबाट नि मैले चाहिँ जस त्यो घडी चाहिँ म दाइ जब बित्नु भयो म त्यति रुइनँ, किन भन्दाखेरि मलाई निश्चित थियो कि म दाइलाई फेरि भेट्नेछु। अनि दाइको अवस्था देख्दाखेरि त रुन मन लाग्थ्यो, तर म आफूलाई परमेश्वरले मलाई सहायता गर्नुहुन्थ्यो, सान्त्वना दिनुहुन्थ्यो। अनि धन्यवाद दिन चाहन्छु अनि जस गम्भीर हुन पाएको छु। अनि मेरो अब अटोट चाहिँ के छ भन्दाखेरि म ख्रिस्टको निम्ति नै जिउनेछु, म अब कुनै कुराहरूमा आफ्नो मन लगाउने छैन। अनि त्यो जसरी कुकुर आफ्नो छाततिर फर्किन्छ म त्यसरी आफ्नो फेरि त्यो गनाउने जिन्दगी त्यो पाप प्रति म फर्कन चाहन्न, मेरो लागि प्रार्थना गरिदिनु होला। अनि मलाई जस प्रार्थना गरिदिनु होला अनि तपाईँहरू पनि गम्भीर हुनुहोस् होला त्यो कुराहरूमा, अनि त्यसको निम्ति नै जिउन तयार हुनुहोस् अनि यति मन चाहन्छु।
सबैजनालाई जय मसिहा। अनि यसरी तपाईँहरूलाई देख्न पाउँदा ज्यादै खुसी लागेको छ, अनि यस कन्फरेन्स पनि अनि मलाई आशिषमय भएको छ। अनि म चाहिँ केही मेरो आफ्नै कुराबाट सुरु गर्न चाहन्छु। अनि म चाहिँ सानैदेखि छ सात वर्षदेखि नै चर्च जान थालेको हुँ, अनि धेरै शिक्षाहरू पाइरहेको थिएँ अनि सुसमाचारहरू धेरै नै सुनिरहेको थिएँ अनि आफू पापी छु भनेर मैले महसुस पनि गरेको थिएँ अनि ख्रिस मेरो लागि मर्नुभएको कुरा मैले विश्वास पनि गरेको थिएँ तर कहिले पनि मैले पश्चाताप गरेको थिएन अनि दाइले धेरै धेरै मलाई जोगाउने अनि संसारबाट अलग हुने प्रयास धेरै गर्नुहुन्थ्यो तर म आफ्नो हट आफ्नै निर्णय गर्थेँ अनि बिस्तारै समय बित्दै गयो म विभिन्न कुराहरूमा फसेँ अनि विभिन्न कुराहरूमा फसेँ सानैदेखि पहिला भिडियो गेम अनि ड्रग्स अनि फेसन रक सङ्गीत एकदमै डुबेँ म मैले कल्पना पनि गर्न सक्दिनँ कि म कस्तो बिग्रिएको थिएँ भनेर अनि मेरो लागि कुनै पनि आशा थिएन कि मैले मुक्ति पाउँछु भनेर मैले एकचोटि पनि सोचेको थिएन मलाई यति थाहा थियो कि म मऱ्यो भने म नरक पुग्छु भनेर तरै पनि म पाप गर्न एकदमै खुसी हुन्थेँ मलाई पाप गर्न रमाइलो लाग्थ्यो अनि मैले यस्तो पनि सोचेँ कि मैले किन यो चर्चमा आएँ होला मैले अब पाप पनि गर्न सक्दिनँ मलाई यस्तो लाग्यो अनि साँच्चै नै ममा कुनै पनि आशा थिएन अनि जुन दाइलाई क्यान्सर भयो त्यतिखेर म इमान्दार भएर भन्छु मलाई कुनै मतलब थिएन म ड्रग्स खान्थेँ धेरै खान्थेँ म अनि जुन दाइको अवस्था जुन क्यान्सर भयो अनि बिस्तारै म दाइसँग अझै हस्पिटलमा समय बिताउन पाएँ म कहिले पनि त्यसरी दाइसँग समय बिताएको थिएन आफ्नो ड्याडी मम्मीसँग परिवारसँग म कहिल्यै पनि समय बिताएको थिएन म बिहान 6 बजे उठ्थेँ जान्थेँ ड्रग्स खान्थेँ 10 बजे आउँथेँ मेरो दिन त्यसरी नै बितिरहेको थियो अनि एक दिन दाइसँग बस्ने मौकामा अनि दाइको प्रार्थना यही थियो कि मेरो भाइहरूले साँचो गरी मुक्ति पाएको होस् अनि त्यस दिनदेखि मैले अनि दाइसँग धेरै समय बिताउन पाएँ अनि दाइको अवस्था देखेर मलाई एकदमै कस्तो लाग्यो कि साँच्चै नै दाइलाई यस्तो रोग लागेको छ तर पनि दाइ एकदमै खुसी हुनुहुन्छ अनि एकदमै रमाइरहनु भएको छ अनि कति रुनुहुन्थ्यो अपरेसन गरेको अवस्थामा उहाँको आँसु आँखाबाट यसरी खस्थ्यो तरै पनि उहाँ पुस्न सक्नुहुन्थेन उहाँ अगुवाहरू भेट्न आउँदा पनि उहाँको प्रार्थना यही हुन्थ्यो कि मेरो भाइहरूले मुक्ति पाएको होस् अनि प्रार्थना गरिदिनु होला यही मात्रै मैले सुनेको थिएँ अनि हरेक ठाउँमा सुसमाचारहरू सुनाउनुहुन्थ्यो अनि त्यस्तै दाइलाई एकदमै अनि जुन दाइको त्यो अपरेसन भएपछि म एकदमै उत्यो भयो एकदमै भयभीत भयो कि ओहो मेरो जीवन त केही पनि होइन बल्ल मैले त्यहाँबाट सोच्ने मौका पाएँ अनि अगुवाहरू आउनुहुन्थ्यो फेरि पनि दाइको प्रार्थना यही हुन्थ्यो कि मेरो भाइहरूले मुक्ति पाएको होस् अनि दाइको अवस्थाबाट धेरै धेरै परमेश्वरले मेरो लागि काम गर्नुभएको छ मेरो हृदयमा अनि दाइको अवस्थाबाट नै परमेश्वरले मुक्तिमा डोर्याउनु भएको जस्तो मलाई लाग्छ किनभने दाइलाई त्यस्तो नभएको भए मैले कहिले पनि मुक्ति पाउँथिनँ म 100% भन्छु अनि दाइलाई त्यस अवस्था भएर दाइलाई यस्तो अवस्था पार्यो भने चाहिँ उसको भाइहरू आउँछन् कि मतर्फ भनेर यस्तो हो कि जस्तो नै मलाई लाग्थ्यो अनि दाइले धेरै भन्नुहुन्थ्यो मलाई रुदे बाबु मुक्ति पाऊ अनि मैले 3-4 महिना अगाडि भयो मैले साँचो रूपमा परमेश्वरलाई विश्वास त गर्थेँ तर त्यो दिन चाहिँ मेरो पश्चातापसहितको विश्वास भयो अनि साँचो रूपमा उहाँमा विश्वास गरेँ अनि मेरो मन चाहिँ हलुका भयो अनि उहाँ नै मेरो मुक्तिदाता हुनुहुन्छ भनेर अनि उहाँको रगत मेरो पापहरूको लागि प्रशस्त छ उहाँले सबै पापहरू मूल्य चुकाउन सक्नुहुन्छ भन्ने मैले साँचो रूपमा विश्वास गरेँ अनि मेरो लागि मर्नुभएको कुरा म पापी भएको अवस्था म जाने ठाउँ सबै कुरा मैले विश्वास गरेर मुक्ति पाएँ अनि यो पनि दाइको अवस्थाबाट नै भएको अनि दाइले अरूहरूलाई सुसमाचारहरू सुनाउनुहुन्थ्यो अनि हरेक दिन मैले जतिखेर देख्दा पनि दाइले चाहिँ सुसमाचार मात्रै सुनाइरहेको देख्थेँ अनि दाइले भन्नुहुन्थ्यो बाबु अब तिमीले प्रभुको निम्ति जिउनुपर्छ अनि मेरो अटुट पनि के थियो भने मैले जब मुक्ति पाएँ मैले प्रभुलाई के भन्यो भने मैले जुन 18 वर्ष तपाईँको विरोधमा जुन जानी पाप गरेँ अब म पुरै जीवन तपाईँको निम्ति जिउन चाहन्छु अनि यही अटुट गरेँ अनि दाई पनि धेरै खुसी हुनुभयो अनि उहाँको गवाही एकदमै असल थियो मलाई साँच्चै नै एकदम प्रभावकारी मेरो जीवनमा एकदम प्रभावकारी थियो अनि
दाइको मृत्यु हुने अवस्थामा पनि उहाँले भन्नुभएको थियो कि म डराएको छैन किनकि म निश्चित छु। अनि पद पनि भन्नुभयो किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। अनि यो चाहिँ उहाँको शब्द आएको थिएन तर त्यो जुन सासको त्यो ओठको त्यो भन्छ त्यस्तो मात्रै थियो, तर पनि मैले बुझेँ। अनि उहाँले उहाँको अवस्था देखेर म एकदमै खुसी भएँ किनभने यस्तो झिउरो आशा म छक्क भरे हो, यस्तो यस्तो अवस्थामा नि कसरी यस्तो हुन सक्छ। अनि साँच्चै नै म चाहिँ अहिले प्रभुको निम्ति जिउन चाहन्छु। अनि दाईको लागि म धेरै धन्यवादी छु, विशेष मेरो परमेश्वरको लागि। अनि प्रभुले मेरो हृदयमा काम गर्नुभयो दाईको यस अवस्थाद्वारा। अनि यति नै गर्न चाहन्छु। अनि फेरि यही भन्न चाहन्छु कि दाईको यस्तो अवस्था नभएको भए मैले मुक्ति पाउने थिएन। अनि तपाईँहरूले मेरो निम्ति प्रार्थना गरिदिन सक्नुहुन्छ। धन्यवाद।
गवाईहरूको लागि धेरै धन्यवाद छ, प्रभुलाई धेरै धन्यवाद छ। अनि अब चाहिँ हामी परमेश्वरको वचनबाट हामी सुन्नेछौँ। अनि देवीदालाई स्वागत छ, तपाईँ अगाडि आइदिनु होला।